यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। आठौं राष्ट्रिय महिला अधिकार दिवस मनाइँदै महिला अधिकारको संरक्षण र प्रवर्धनका लागि राज्य समुदाय तथा सरकारवाला सबै पक्षको सक्रिय सहकार्य आवश्यक रहेकोमा प्रधानमन्त्रीको जोड़। पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृह कार्य शुरू र म्यानमारका राष्ट्रपति भारत भ्रमणमा। अब समाचार विस्तारमा। आज देशभर आठौं राष्ट्रिय महिला अधिकार दिवस मनाइँदैछ। महिला अधिकारको सम्मान, आत्मनिर्भरता र समृद्धिको अभियान नारासहित आज दिवस मनाउन लागि हो। दिवसले महिला अधिकारको सम्मान, आत्मनिर्भरता र समृद्धिको अभियानलाई जोड़ दिँदै लैंगिक समानता, महिला सशक्तिकरण र हिंसा अन्त्यका लागि थप प्रयास गर्न आह्वान गर्दै आएको छ। 2063 जेठ 16 गते तत्कालीन पुनस्थापित प्रतिनिधि सभाले नेपाली महिलाका अधिकार सम्बन्धी महत्वपूर्ण चार विशेष प्रस्ताव पारित गरेको दिनलाई स्मरण गर्दै वर्षेनी जेठ 16 राष्ट्रिय महिला अधिकार दिवसका रूपमा मनाइँदै आएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले महिलाको क्षमता, सृजनशीलता र नेतृत्वलाई राष्ट्र निर्माणको मुख्य आधारका रूपमा स्थापित गरी मुलुकको समृद्धि र दिगो विकास हासिल गर्नु आजको आवश्यकता भएको बताउनु भएको छ। महिला अधिकारको सम्मान, आत्मनिर्भरता र समृद्धिको अभियान आदर्श वाक्यका साथ आज मनाउन लागि आठौं राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ। राष्ट्रपति पौडेलले दिवसको अवसरमा महिलाको हक अधिकार सुनिश्चित गर्न योगदान गर्नुहुने सम्बन्धित सबैलाई स्मरण गर्दै धन्यवाद समेत व्यक्त गर्नुभएको छ। आठौं राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा उपराष्ट्रपति रामसाय प्रसाद यादवले महिलालाई आफ्ना अधिकारबारे सचेत बनाउँदै नेतृत्व शिक्षा, उद्यमशीलता र सामाजिक सहभागी गराउने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता उल्याउनु भएको छ। प्रधानमन्त्री बालिन्द्र शाहले महिला अधिकार, लैंगिक समानता र महिला सशक्तिकरणलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। आठौं राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा दिनुभएको शुभकामना सन्देशमा उहाँले नेपालको संविधानले महिलाको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गर्दै राज्यका सबै निकायमा समानुपातिक तथा समावेशी प्रतिनिधित्व र अर्थपूर्ण सहभागिताको प्रत्याभूति गरेको उल्लेख गर्नुभएको छ। महिला अधिकारको संरक्षण र प्रवर्धनका लागि राज्य समुदाय तथा सरकारवाला सबै पक्षको सक्रिय सहकार्य आवश्यक उहाँले जोड़ दिनुभएको छ। प्रधानमन्त्रीले आर्थिक, सामाजिक तथा शैक्षिक रूपमा पछाडि परेका महिलाको सशक्तिकरण मार्फत आत्मनिर्भर र समृद्ध समाज निर्माण गर्नुपर्नेमा जोड़ दिँदै महिला विरूद्ध हुने सबै प्रकारका हिंसा, शोषण र भेदभाव अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको सन्देशमा उल्लेख गर्नुभएको छ। संघीय सरकारको बाँकेमा निर्माणाधीन सिक्टा सिंचाई आयोजनाका लागि 2.5 अर्ब बढ़ी रकम विनियोजन गरेको छ। अर्थमन्त्री डाक्टर सोनी मुवागले शुक्रबार संसदमा आगामी आर्थिक वर्ष 2083-84 बजेट प्रस्तुत गर्दै सिक्टा सिंचाई आयोजनाको लागि 2.55 अर्ब रूपियाँ बजेट विनियोजन गरेको जानकारी दिनुभयो। यो रकमबाट पूर्वी र पश्चिमी नहरको काम गरेर 5,000 हेक्टरमा सिंचाई सुविधा पुर्याउने लक्ष्य रहेको छ। आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इन्जिनियर मनोज कुमार शाहका अनुसार गत आर्थिक वर्षको बजेटमा भन्दा यस वर्ष करिब 1 अर्ब बढ़ाएर बजेट विनियोजन भएको छ। सिक्टा सिंचाई आयोजना अन्तर्गत अहिले डुडुवा शाखा नहर निर्माण भइरहेको छ भने सिधनिया, प्रश्चेनीपुर र अकलघरुवा शाखा नहरमा ठेक्का सम्झौता गरी निर्माण कार्यलाई तीव्रता दिएको छ। खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो चरणको सम्झौताको गृह कार्य गरेको छ। विभागले व्यावसायिक उत्खननका लागि विभाग र चाइना जियोलोजिकल सर्वे बीच थप सम्झौताका लागि आन्तरिक तयारी गरेको हो। पेट्रोलियम पदार्थको आन्तरिक उत्पादनका लागि चीन सरकारको प्राविधिक सहयोगमा संचालित पेट्रोलियम अन्वेषण परियोजनाले दैलेखको भैरवी गाउँपालिका एक जलजलीमा पहिलो चरणको ड्रिलिङ अन्वेषण कार्य लगायत सकिएको जनाएको छ। पेट्रोलियम पदार्थको ड्रिलिङ र अन्वेषण कार्यहरू सम्पन्न गरेको विभागले व्यावसायिक उत्पादन शुरू गर्न उक्त सम्झौताका लागि विभागले आवश्यक सहयोग प्राप्त गर्न सरकारसँग समन्वय गरेको हो। पेट्रोलियम पदार्थ उत्पादन तथा भण्डारण परिणामको अध्ययनका लागि गरिएको नमूना परीक्षणले पेट्रोल र प्राकृतिक ग्यासको सम्भावनालाई पुष्टि गरेको पेट्रोलियम अन्वेषण परियोजनाका निमित्त प्रमुख धर्मराज खड्काले जानकारी दिनुभयो। परियोजनाको सफल कार्यान्वयन हुन सके पेट्रोल र प्राकृतिक ग्यासको आयातमा खर्च भइरहेको ठूलो रकम कटौती गर्न सकिने उहाँले बताउनुभयो। मोरङ जिल्लाको उत्तरी भेगमा पर्ने जेफाले डाँडा पछिल्लो समय प्रमुख पर्यटकीय गन्तव्यका रूपमा चिनिन थालेको छ। भौतिक पूर्वाधारको विकासको खाँचो रहेको त्यस क्षेत्रमा समुचित विकास निर्माणका काम गरेर पर्यटनलाई थप बढ़ाउन सकिने सम्भावना रहेको छ। त्यसका लागि तीनै तहको सरकारले विशेष ध्यान दिनुपर्ने स्थानीयको माग छ। विराटनगरबाट कुमोद अधिकारीको यो रिपोर्ट।
समुद्री सतहबाट करिब 1800 मिटर उचाइमा अवस्थित केराबारी गाउँपालिका दुईमा रहेको जेफाले डाँडा प्राकृतिक सौन्दर्य, हिमाली दृश्य अवलोकन, सांस्कृतिक विविधता र सामुदायिक होमस्टेका कारण पर्यटकहरूको रोजाईमा पर्न थालेको छ। तराईमा अत्याधिक गर्मी हुँदा पनि मोरङ, सुनसरी तथा धनकुटा जिल्लाको सिमानामा पर्ने जेफाले डाँडाको चिसो मौसम तथा त्यहाँ लाग्ने बाक्लो हुसोले पर्यटकको मन लोभ्याउने गरेको छ। पर्यटकहरूको आगमनले सो ठाउँमा होमस्टे व्यवसाय समेत फस्टाउन थालेको छ। 25 घर रहेको जेफालेमा 9 घरमा सञ्चालित सामुदायिक होमस्टेले जीविकोपार्जनमा मदत पुर्याएको होमस्टे सञ्चालक अस्मिता कठायतको भनाइ छ।
आय आर्जनको स्रोत बन्ने देखियो। अब आफूलाई घर खर्च चलाउन हामी महिलाहरूको लागि चाहिँ मेन चाहिँ अब घरमै बसेर पनि यसो कमाउने बाटो आउने बाटो देखिन्छ। कसैले अब सब्जी खेती होमस्टेकै पाहुनाहरू आउनुहुन्छ भनेर अत्याधिक सब्जीहरू पनि लाइराख्नु भएको हुन्छ।
गाउँका महिलाहरूसँगै युवाहरूलाई समेत होमस्टे व्यवसायले रोजगारी दिएको स्थानीय राजु खड्काको भनाइ छ।
एकदमै राम्रो छ। पछिल्लो समय मान्छेलाई चाहिँ यसो घुम्नलाई वरपर जाउँ भन्नलाई र तराईसँग जोडिएको नजिकै चिसो ठाउँमा पुगौँ भन्नलाई उहाँहरूलाई पनि राम्रो छ र हामी व्यवसायलाई पनि पछिल्लो समयमा पर्यटन प्रवर्धन सँगसँगै आफ्नो जीविकोपार्जनलाई पनि यसले राम्रो मदत गरेको छ। एकदमै राम्रो छ।
त्यहाँ निर्माण गरिएको चारतले भ्यू टावरबाट पूर्वको 14 जिल्लाको दृश्य अवलोकन तथा मौसम सफा भएको बेला विश्वकै सर्वोच्च शिखर सगरमाथा र कञ्चनजंघा हिमालको दृश्य समेत देख्न सकिन्छ। भ्यू टावरबाट सूर्योदय दृश्य हेर्न सकिन्छ भने पाथिभरा माताको मन्दिर, मोरङ जिल्लाको एकमात्र चिया बगान मातृभूमि टी इस्टेट, तीनचाने ढुङ्गा तथा अजङ्गको रूख हेर्न पर्यटकहरू त्यहाँ पुग्ने गरेका छन्। जेफाले डाँडा प्रमुख पर्यटकीय गन्तव्यको रूपमा चिनिन थाले पनि पर्यटन पूर्वाधार, शान्ति सुरक्षा, बिजुली बत्ती तथा फोन नलाग्ने समस्याले पर्यटकहरूलाई असुविधा हुने गरेको जेफाले सामुदायिक होमस्टेका सचिव भीम ठकुरीको भनाइ छ।
यो बाटोको समस्या चाहिँ एकदमै बढी भएको कारणले गर्दाखेरि पनि हाम्रा पाहुनाहरूलाई आउनलाई असुविधा भएको छ। यो बाटोको चाँडो भन्दा चाँडो पलोस् भन्ने अनुरोध गर्न चाहन्छु। बाटोलाई चाहिँ स्तर उन्नति पिच गर्दैदेखि चाहिँ एकदमै राम्रो हुने थियो।
वार्षिक 4-5 हजारको हाराहारीमा आन्तरिक पर्यटकहरू त्यहाँ पुग्ने गर्दछन्। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
एसई सकियो, अब रमाइलो सुरु भयो।
नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने दूतकोशी स्थित रोबुवा घाटबाट उत्पादन गर्न लागेको 670 MW क्षमताको दूतकोशी जलाशयुक्त जलविद्युत आयोजना अघि बढ़ने भएको छ। नेपाल सरकारले हिजो सार्वजनिक गरेको आर्थिक वर्ष 2083-84 को बजेटमा दूतकोशी जलाशयुक्त जलविद्युत आयोजना समावेश गरेपछि आयोजनाको काम अघि बढ़ने निश्चित भएको हो। दूतकोशी जलाशयुक्त जलविद्युत आयोजनालाई नेपाल सरकारले प्राथमिकताका साथ अगाडि बढ़ाउने गरी अर्थमन्त्री डाक्टर सोनी मुवागले बजेटमा समावेश गर्नुभएको छ। दूतकोशी आयोजनाका सञ्चालनका लागि ठेक्का आह्वान गरेर आयोजनाको काम अघि बढ़ाउने अर्थमन्त्री डाक्टर वाग्ले बजेट भाषण मार्फत जानकारी दिनुभएको हो। सप्तरीको हनुमान नगर कंकालिनी नगरपालिका एक भार्दमा आज किरा बगानमा करेन्ट लागेर 1 मृत्यु भएको छ। स्थानीय 48 सहदेव लौगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिनुभयो। उहाँका अनुसार किरा बगानमा धानको बिउ छर्न विद्युतीय मोटरबाट पानी पठाउनका लागि तार जडान गर्ने क्रममा लौगीलाई करेन्ट लागेको थियो। जेठ 14 दिउँसो परेको अविरल वर्षाका कारण आएको बाढ़ी र पहिरोले बाजुराका विभिन्न स्थानमा ठूलो भौतिक क्षति भएको छ। प्राकृतिक विपत्तिका कारण तरकारी खेती नष्ट हुनुका साथै घर, सड़क, खानेपानी संरचना, बड्डीगाड, लघु जलविद्युत परियोजनामा ठूलो क्षति पुगेको ओडाध्यक्ष गणेश राजगिरीले जानकारी दिनुभयो। त्यसै गरी पिलु चौर डाँडा कोल्टी सड़क पूर्ण रूपमा क्षतिग्रस्त बनेपछि यातायात सेवा अवरूद्ध भएको छ। प्रहरी कार्यालय बाजुराका अनुसार बुढ़ीनन्दा गाउँपालिका 6 लाटो बस्तीका करिब 30 परिवार तथा जगन्नाथ गाउँपालिका 1 का 1 दर्जन भन्दा बढ़ी घर बाढ़ीको उच्च जोखिममा परेका छन्। प्रभावित क्षेत्रमा क्षतिको पुननिर्माण तथा राहत व्यवस्थापनका लागि प्रदेश सरकार र नेपाल सरकार समक्ष तत्काल आर्थिक प्राविधिक तथा अन्य आवश्यक सहयोग उपलब्ध गराइदिन आग्रह गरिएको छ। बागलुङ हस्तकला संघले विभिन्न प्रकारका हाते तालिम दिएर महिलाहरूलाई उद्यमी बनाउन थालेको छ। तालिम लिएपछि महिलाहरू सफल उद्यमी बन्नुसँगै आर्थिक रूपले पनि सबल बन्न थालेका छन्। बागलुङबाट संवाददाता कोपिला कणेलको यो रिपोर्ट।
बागलुङ हस्तकला संघले विभिन्न समयमा बुट्टे नली, कुसन बनाउने, गुडिया, हाते छोला, सिलाई, कताई, क्रिस्टलका गहना बनाउने लगायतका तालिम सञ्चालन गर्दै आएको छ। यस्ता खालका तालिम लिएपछि यहाँका महिलाहरू पनि सफल उद्यमी बनेर राम्रो आमदानी गर्दै आएका छन्। संघले उद्यमी उत्पादन मात्र नभई बजारीकरणमा समेत सहयोग गर्दै आएको छ। बागलुङ हस्तकला संघका अध्यक्ष ज्योति श्रेष्ठ:
हामीले कुसन, ह्याण्डब्याग, क्रिस्टलका ब्यागहरू, पार्टीवेयर ब्याग, क्रिस्टलका गहना बनाउने तालिमहरू, टी सेल रोटी, फिनी रोटी, चिनी रोटी, झर, अनसा, जुम्ले, यो हामीलाई बागलुङ हस्तकलाले हजारौं उद्यमीहरू, हजारौंलाई प्रदान गरेर उद्यमीहरू बनाएका छौं।
यहाँका महिला तथा पुरूषलाई विभिन्न तालिम मार्फत जागरण ल्याउने र कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले संस्थाको स्थापना गरेको बताउनुहुन्छ बागलुङ हस्तकला संघका अध्यक्ष इन्द्र कुमारी श्रेष्ठ।
यस संस्थाको स्थापना भएकै यस ठाउँको कला संस्कृतिको संवर्धन प्रवर्धन होस् भन्नको लागि हो। अर्को कुरा, यस ठाउँका उद्यमी व्यवसायी दाजुभाइ दिदीबहिनीहरूलाई आयोगले शिक्षामूलक तालिमहरू दिएर उहाँले सक्षम बनाएर आफ्नो लागि केही गर्न सकोस् भन्ने यस संस्थाको मुख्य
श्रम र सिपले जो कोहीलाई आत्मनिर्भर बन्न सिकाउँछ। हस्तकला संघले गर्ने हरेक कार्यक्रममा उद्योग वाणिज्य संघले सबै प्रकारका सहयोग गर्न तत्पर रहेको बताउनुहुन्छ बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन कुमार साक्य।
एउटाको कमाइले सबैले खान्छ भन्दा घरको पनि प्रगति हुँदैन र राष्ट्रको प्रगति पनि हुँदैन। अरूले जे सरकारले मात्रै गरेला भनेर हामी आत्मनिर्भर उत्पादन भएको साउन पनि हामीले कसैले घर खोलेका छौँ। तपाईँ साउन पनि ल्याउनु छ, राम्रो चाहिँ क्वालिटीको बनाउनु पर्यो। हस्तकला संघले चलाउने भयो भने आउनु, तपाईँसँग सबैसँग सहकार गरेर जानुपर्छ।
श्रम र सिप जीवन बदल्ने शक्ति हो, अत दिनहुको विदेश पलायन रोक्न तथा युवालाई स्वदेशमै आत्मनिर्भर बनाउनका लागि श्रम र सिपको विकास गरी युवाहरूलाई आत्मनिर्भर बनाउनका लागि राज्यको ध्यान जानुपर्ने देखिन्छ। कोपिला कण्डेल, रेडियो नेपाल, बागलुङ।
तालिम दिँदै महिलालाई उद्यमी बनाउँदै बागलुङ हस्तकला संघ। यो सम्बन्धी रिपोर्ट पछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम लम्ब्याउने सम्भावित सम्झौताबारे अन्तिम निर्णय गर्न आयोजना गरेको उच्चस्तरीय बैठक निष्कर्षविहीन बनेको छ। व्हाइट हाउसको सिचुएसन रूममा भएको बैठकले कुनै नयाँ सहमतिको स्पष्ट विवरण सार्वजनिक नगरेको बीबीसीले जनाएको छ। ट्रम्पले इरानले कहिले परमाणु हतियार नबनाउने सुनिश्चितता दिनुपर्ने, होमबुर जलमार्गमा निर्वाध यातायात खुल्ला गरिनुपर्ने तथा समुद्री मार्गमा राखिएका बारूदी सुरुङ हटाइनुपर्ने शर्त अघि सार्नु भएको छ। यसअघि बिहिबार अमेरिका इरानबीच 60 दिनका लागि युद्धविराम लम्ब्याउने तथा इरानको परमाणु कार्यक्रमबारे वार्ता शुरू गर्ने समझदारी बनेको अमेरिकी अधिकारीहरूले बताएका छन्। तर इरानले भने आफ्नो परमाणु कार्यक्रमबारे कुनै वार्ता नभएको प्रश्न पारेको छ। इरानको सरकारी समाचार संस्था फार्सले ट्रम्पका पछिल्ला अभिव्यक्तिलाई भ्रामक रहेको उल्लेख गरेको छ। अमेरिकाले लामो समयदेखि इरानलाई युरेनियम उत्पादन बन्द गर्न र मौजदा सामग्री हटाउन दबाव दिँदै आएको छ। इरानले भने आफ्नो परमाणु कार्यक्रम पूर्ण रूपमा शान्तिपूर्ण रहेको दावी गर्दै आएको छ। म्यानमारका राष्ट्रपति मिन हाङ ह्वाल राष्ट्रपति बनेपछि पहिलो पटक भारतको भ्रमणका लागि आज भारत पुग्नु भएको छ। भ्रमणमा उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। भारत तथा म्यानमार सरकारका अनुसार पूर्व सेना प्रमुख तथा म्यानमारका राष्ट्रपति ह्वालले आफ्नो 5 दिने भ्रमणमा व्यापारिक प्रतिनिधिहरूसँग पनि भेट गर्ने वार्ता गर्ने कार्यक्रम रहेको छ। भारतको विदेश मन्त्रालयले ह्वाङको भ्रमणको जानकारी उल्लेख गर्दै प्रवक्ता रणदीप जसुवालले भारतको पूर्वी राज्य बिहारमा उहाँलाई स्वागत गरेको तस्विरहरू सामाजिक सञ्जालमा पोस्ट गर्नुभएको छ। राष्ट्रपति मिङ हाङ ह्वाङले बौद्ध तीर्थस्थल बोधगयाको भ्रमणबाट आफ्नो यात्रा शुरू गर्ने जनाइएको छ। भ्रमणले बलियो आध्यात्मिकता, ऐतिहासिक र जनता जनताबीचको सम्बन्धलाई प्रतिविम्बित गर्ने उल्लेख गर्दै जसवालले दुवै देशबीच चलिरहेको सहयोगलाई प्रतिविम्बित गरेको बताउनु भएको छ। उहाँले आगामी सोमबार नयाँ दिल्लीमा प्रधानमन्त्री मोदी र राष्ट्रपति द्रौपदी मुर्मूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको भारतको विदेश मन्त्रालयले जनाएको छ। र हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक रहेको न्यूनचापीय रेखाको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कोशी बागमती लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। देशका तराई र पहाड़ी भूभागका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ। आज राति सुदूरपश्चिम बागमती लुम्बिनी कर्णाली र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। समाचारको अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। आठौं राष्ट्रिय महिला अधिकार दिवस मनाइँदै महिला अधिकारको संरक्षण र प्रवर्धनका लागि राज्य समुदाय तथा सरकारवाला सबै पक्षको सक्रिय सहकार्य आवश्यक रहेकोमा प्रधानमन्त्रीको जोड़। पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृह कार्य र म्यानमारका राष्ट्रपति भारत भ्रमणमा। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन अपरान्ह 4 बजे सुन्न सक्नुहुनेछ। हौस् त नमस्कार।